الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. حضرت عمر فاروق رضی اللہ تعالی عنہ، آپ نے ارشاد فرمایا، ان الدعاء موقوف بین السماء والارض، بے شک دعا آسمان اور زمین کے درمیان میں ٹھہری رہتی ہے، کب تک؟ حتی تصلی علی نبیک صلی اللہ علیہ وسلم، یہاں تک کہ تم اپنے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم پر درود بھیجو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیو، مدنی چینل کا ناظرین، ہم آج پھر اپنے سلسلے مضامین قرآن میں حاضر ہیں. گزشتہ سلسلے میں ہم نے سورہ مائدہ کے مضامین پر کچھ مختصر بات کی تھی، اور چند ایک مضامین پر کچھ تفصیلی ذکر بھی کیا تھا. آئیے آج کے سلسلے میں سورہ مائدہ کے ہی مضامین میں سے ایک مضمون پر گفتگو کرتے ہیں، اور وہ مضمون ہے شعائر اللہ، اللہ کی نشانیاں، دین کی نشانیاں، اور ان کی قدر و احترام کا جو حکم ہمیں دیا گیا ہے اس کا تذکرہ کرتے ہیں. یعنی جو چیزیں اللہ تبارک و تعالی نے فرض کی اور جو منع فرمائی، سب کی حرمت کا لحاظ رکھو، اور جو چیزیں اللہ تبارک و تعالی کی نشانیاں قرار پا جائیں، ان کا احترام کرنا ایمان والوں پر ضروری ہے. لہذا دینی عظمت والی چیزوں کا احترام کیا جائے گا. اللہ تبارک و تعالی ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا لا تحلوا شعائر اللہ ولا الشہر الحرام ولا الہدی ولا القلائد ولا القلائد ولا آمین البیت الحرام یبتغون فضلا من ربهم ورضوانا وإذا حللتم فاصطادوا ولا يجرمنكم شنآن قوم أن صدوكم عن المسجد الحرام أن تعتدوا وتعاونوا على البر والتقوى ولا تعاونوا على الإثم والعدوان واتقوا الله ان الله شديد العقاب. ترجمہ کنز الایمان، اے ایمان والو، حلال نہ ٹھہرا لو اللہ کے نشان، اور نہ ادب والے مہینے، اور نہ حرم کو بھیجی ہوئی قربانیاں، اور نہ جن کے گلے میں علامتیں آویزاں، اور نہ ان کا مال آبرو جو عزت والے گھر کا قصد کر کے آئیں، اپنے رب کا فضل اور اس کی خوشی چاہتے. اور جب احرام سے نکلو تو شکار کر سکتے ہو، اور تمہیں کسی قوم کی عداوت کے انہوں نے تم کو مسجد حرام سے روکا تھا، زیادتی کرنے پر نہ ابھارے، اور نیکی اور پرہیزگاری پر ایک دوسرے کی مدد کرو، اور گناہ اور زیادتی پر بہم مدد نہ کرو، اور اللہ سے ڈرتے رہو، بے شک اللہ کا عذاب سخت ہے. اس آیہ مبارکہ کی تلاوت کی جائے یا سنا جائے تو معلوم یہ ہوتا ہے کہ اس آیہ مبارکہ میں دین کی نشانیوں کی قدر کرنے کا رب نے حکم ارشاد فرمایا کہ ان کی حرمت کا لحاظ رکھو اور جو چیزیں اللہ تبارک و تعالی کی نشانیاں قرار پا جائیں ان کا احترام کرنا تم پر لازم ہے. سورہ حج میں اللہ تبارک و تعالی ارشاد فرماتا ہے وَمَن يُعَظِّمْ شَعَائِرَ اللَّهِ فَإِنَّهَا مِن تَقْوَى الْقُلُوبِ, اور جو اللہ کے نشانوں کی تعظیم کرے تو یہ دلوں کی پرہیزگاری سے ہے. فَإِنَّهَا مِن تَقْوَى الْقُلُوبِ, شاعر اللہ میں کیا کیا چیزیں داخل ہیں, ہمیں کیسے پتا چلے کہ کون سی چیز ایسی ہے کہ جو شاعر اللہ میں داخل ہے؟ یہ کتابوں کے مطالعہ سے پتہ چلتا ہے, یہ علماء کی نشستوں میں, ان کی مجالس میں, ان کی محافل میں بیٹھنے سے پتہ چلتا ہے اور یہ سوال کرنے سے پتہ چلتا ہے. آئیے چند ایک آپ کی گوش گزار کرتا ہوں. شاعر اللہ یعنی اللہ کی نشانیوں میں خانہ کعبہ ہے اور اس کی حرمت کا لحاظ رکھنا مسلمان پر لازم ہے. احترام اور قدر کی نگاہ سے دیکھنا ایمان والوں پر لازم قرار دے دیا گیا. قرآن پاک یہ شاعر اللہ سے ہے. مساجد, آذان, بزرگوں کے مزارات وغیرہ یہ سب بھی اللہ کی نشانیوں میں داخل ہیں. بلکہ جس چیز کو اللہ کے محبوبوں سے نسبت ہو جاتی ہے, اس کا تعلق کسی اللہ کے نیک بندے سے ہو جاتا ہے, انبیاء سے ہو جائے, اولیاء سے ہو جائے, صحابہ سے ہو جائے, اہل بیت سے ہو جائے, وہ بھی گویا کے منسوب ہونے سے شاعر اللہ ہو جاتی ہے. آپ کہیں گے دلیل کیا ہے؟ قرآن خود دلیل پیش کرتا ہے. اللہ تبارک و تعالی سورہ بقرہ میں ارشاد فرماتا ہے اِنَّ الصَّفَا وَالْمَرْوَةَ مِنْ شَعَائِرِ اللَّهِ, بے شک صفا اور مروہ اللہ کے نشانوں یعنی نشانیوں سے ہیں. حضرت بی بی ہاجرہ رضی اللہ تعالی عنہا کے قدم صفا و مروہ پہاڑوں پر پڑے تو وہ پہاڑ بھی شاعر اللہ بن گئے. اور اللہ تبارک و تعالی نے قرآن مجید فرقان حمید میں ان کا ذکر بھی فرمایا, کیونکہ ان پہاڑوں کو نسبت حضرت بی بی ہاجرہ رضی اللہ تعالی عنہا سے ہو گئی. اور ایمان والوں پر لازم ہے کہ وہ تعظیم اور قدر کی نگاہ سے دیکھتے رہیں اور اللہ کی ان نشانیوں کا احترام کریں. اور یوں ہی اس آیہ مبارکہ میں حکم دیا گیا وَلَشَّهْرَ الْحَرَامِ, اور نہ حرمت والے مہینوں کو, کہ حرمت والے مہینوں کو حلال نہ ٹھہرا لو. یہ مہینے کون سے ہیں؟ چار مہینے, ایک الگ ہے اور تین بالکل متصل آتے ہیں. رجب یہ جدا ہے اور اس کے بعد تین متصل کہاں ہیں؟ ذیقعدہ, ذوالحجہ اور محرم. زمانے جاہلیت میں بھی کفار ان کا ادب کیا کرتے تھے. اور یوں ہی حرم شریف کی قربانیوں کا احترام کرنے کا بھی حکم دیا گیا اور ارشاد فرمایا وَلَلْهَدْيَ وَلَلْقَلَائِدِ, اور نہ حرم کو بھیجی ہوئی قربانیاں اور نہ جن کے گلے میں علامتیں آویزاں. عرب کے لوگ قربانیوں کے گلے میں حرم شریف کے درختوں کی چھال وغیرہ سے ہار بن کر ڈالتے تھے تاکہ دیکھنے والا یہ پہچان لے کہ یہ حرم کو بھیجی ہوئی قربانیاں ہیں اور ان سے کوئی چھیڑ خانی نہ کرے, کوئی جسارت کرنے کی کوشش نہ کرے, کیونکہ ان کا تعلق اب حرم سے ہو چکا ہے. حرم شریف کی ان قربانیوں کے احترام کا اللہ تبارک و تعالی نے حکم ارشاد فرمایا. اور یوں ہی یہ بھی فرما دیا گیا کہ جو حج کے ارادے سے نکلتا ہے اسے کچھ نہ کہا جائے, راستے میں اسے لوٹا نہ جائے, اسے تکلیف نہ پہنچائی جائے, اس کے مال و اسباب میں جسارت نہ کی جائے, بلکہ اس کا اور اس کے ساتھ منسوب چیزوں کا احترام کیا جائے. چنانچہ اللہ تبارک و تعالی ارشاد فرماتا ہے وَلَا آمِّينَ الْبَيْتَ الْحَرَامَ يَبْتَغُونَ فَضْلًا مِّن رَبِّهِمْ وَرِضْوَانًا, اور نہ ان کا مال آبرو جو عزت والے گھر کا قصد کر کے آئیں अपने रब का फजल और उसकी खुशी चाहते। अदब वाले घर का कसद करके आने वालों से मुराद हज उमरा करने के इरादा से जो सफर करने वाले हैं उनका एहतराम किया जाए। आयत मुबारका के इस जुज का शान नुजूल क्या है, आइए समाप्त कीजिए। शुरे बिन हिंद एक मशहूर बदबख्त आदमी था। वो मदीना तजिबा में आया, सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वसल्लम की बारगाह में हाजिर होकर अर्ज करने लगा, आप मखलूक खुदा को किस बात की तालीम देते हैं, किस बात की दावत देते हैं? ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अपने रब पर ईमान लाने की दावत देता हूं और अपनी रिसालत की तस्दीक करने की दावत देता हूं, नमाज को कायम रखने, जकात को अदा करने की दावत देता हूं। उसने जब ये बात सुनी तो कहने लगा, ये बहुत अच्छी दावत है, मैं अपने सरदारों से इसके हवाले से राय लूंगा, मैं फिर वापस आऊंगा, उनको साथ लेकर खुद भी ईमान लाऊंगा और वो भी लाएंगे। ये कहकर वो उठा और चल दिया। हजूर पर नूर सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने उसके आने से पहले अपने अस्हाब रिदवानुल्लाहि अलैहिम अजमाइन को एक खबर दी थी, फरमाया कबीला रबिया का एक शख्स आने वाला है, वो शैतानी जुबान बोलेगा। उसके चले जाने के बाद हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने फरमाया कि काफिर का चेहरा लेकर आया था और गद्दारो बद अहद की तरह पीठ फेर कर चला गया है, ये इस्लाम लाने वाला नहीं है। अल्लाह तबारक व तआला ने अपने प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम को पहले ही खबर अता फरमा दी कि ये इस्लाम लाने वाला नहीं है, गद्दार और बद अहद की तरह ये पीठ फेर कर चला गया है। चुनाचे उसने फरेब किया और मदीना शरीफ से निकलते हुए वहां के मुएशी और माल अमवाल अपने साथ लेकर चला गया। अगले साल वो यमामा के हाजियों के साथ तिजारत का कसीर सामान और हज की कलादा पोश यानी मखसूस हार वाली कुर्बानियां लेकर हज के इरादे से निकला। नबी अकरम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम अपने अस्हाब रिदवानुल्लाहि अलैहिम अजमाइन के साथ तशरीफ ले जा रहे थे, रास्ते में आमना सामना हो गया तो सहाबाई कराम अलैहिम रिदवान ने उसी शुरेह को जब देखा तो चाहा कि इसके मुएशी इससे वापिस ले लें, क्योंकि ये भी तो ले गया था। लेकिन नबी करीम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने इससे मना फरमा दिया। इस पर आए मुबारक नाजिल हुई, वला आमीन अल बैत अल हराम यबतगून फजलन मिन रब्बिहिम व रिदवाना। तो हुक्म दे दिया गया जो हज के इरादे से निकला हो उसे कुछ ना कहा जाए। और मोहरिम को शिकार करने की इजाजत कब और कहां किस वक्त होगी इसके बारे में भी बयान फरमा दिया गया। वइज़ा हललतुम फस्तादू, मोहरिम जब एहराम से फारिग होने के बाद हरम शरीफ से बाहर शिकार करने के लिए जाता है तो उसे इजाजत है और फिर इसके साथ साथ इंतकामी कार्रवाई से भी रोक दिया गया। वला यजरिमन्नकुम शनआन कौमिन अन सद्दूकुम अनिल मस्जिदिल हराम अन तअतदू, और तुम्हें किसी कौम की अदावत के उन्होंने तुमको मस्जिद हराम से रोका था ज्यादती करने पर ना उभारे। मुराद ये है कि अहले मक्का ने हजूर अकदस सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम और आपके असहाब रिदवानुल्लाह अलैहि मजमाइन को हुदैबिया के मौका पर जब ये उम्रे के इरादा से आए थे तो उम्रा करने से रोक दिया था और अब पावर ईमान वालों के पास थी, लेकिन अल्लाह तबारक व ताला ने इन्हें मना कर दिया कि तुम उनके इस मानदाना फेल का इंतकाम न लेना। अलबत्ता ये बात याद रहे कि अब काफिर को मस्जिद हराम से रोका जाएगा क्योंकि कुरान ने मना कर दिया है, बाद में इसकी ममानत आ गई थी। अल्लाह तबारक व ताला इरशाद फरमाता है, इन्नमल मुशरिकून नजसुन फला यक़रबुल मस्जिद अल हराम, मुशरिक निरे नापाक हैं, तो इस बरस के बाद, इस साल के बाद वो मस्जिद हराम के पास न आने पाए। और मजीद आगे इस आयत मुबारका में बहुत ही प्यारा एक और मजमून बयान किया गया जिसमें दो बातों का तस्करा है। बहुत अहम बातें हैं नाजरीन, बड़ी एहतियात के साथ इसको अहमियत देते हुए समाप्त फरमाइए। अल्लाह तबारक व तआला इरशाद फरमाता है, वतआमनु अलल बिर्र वत्तक्वा वला तआमनु अलल इस्म वल उदवान वत्तकुल्लाह इन्नल्लाह शदीदुल इकाब। और नेकी और परहेजगारी पर एक दूसरे की मदद करो और गुनाह और ज्यादती पर बहम मदद न दो और अल्लाह से डरते रहो, बेशक अल्लाह का अजाब सख्त है। इस आयत मुबारका में दो बातों का हुक्म, एक बात यह है नेकी और परहेजगारी के कामों में एक दूसरे की मदद की जाए और गुनाह और ज्यादती पर एक दूसरे की बाहमी मदद न की जाए। बिर से मुराद हर वो नेक काम है जिसके करने का शरीयत ने हुक्म दिया है, और तकवा से मुराद ये है कि हर उस काम से बचा जाए जिससे शरीयत ने रोक दिया है। गोया यूं कह दीजिए कि अपने दामन को गुनाहों की स्याही से बचा लेना, ये तकवा है, ये परहेजगारी है कि बंदा हर गुनाह से बच रहा है, अल्लाह तबारक व ताला के हुक्म के मुताबिक अपनी जिंदगी को बसर कर रहा है। और याद रखिए हमें हुक्म दिया गया इत्तकिल महारिम कि गुनाह के कामों से बच जाओ, तकुन अबदन नास, जो इंसान गुनाहों से बच जाता है, तकवा और परहेजगारी को इख्तियार कर लेता है, वो इबादत गुजार बन जाता है, इबादत की लज्जत उसके दिल के अंदर पैदा हो जाती है। इसलिए हमें रोक दिया गया गुनाह के कामों से, अल्लाह की नाफरमानी के कामों से, और फरमाया गया इस्म, इस्म से मुराद गुनाह है और उद्वान से मुराद अल्लाह तबारक व ताला की हुदूद में हद से बढ़ जाना है, हद से तजावुज करना, ये उद्वान है, ये सरकशी है कि बंदा जो हद इसे दी गई थी, जो लिमिट दी गई थी, ये उससे क्रॉस कर रहा है, तजावुज कर रहा है, ये उद्वान है। एक कौल ये है कि इस्म से मुराद कुफर है और उद्वान से मुराद जुल्म या बिदअत है। हजरत अब्दुल्ला बिन अब्बास रदियल्लाहु ताला अन्हुमा फरमाते हैं, नेकी से मुराद सुन्नत की पैरवी करना है कि इंसान तालीमात मुस्तफा करीम सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक अपनी जिंदगी को बसर कर दे, और सुन्नत के मुताबिक चलते हुए अपनी जिंदगी को बसर कर लेता है तो गोया के बिर यानी नेकी पर है, भलाई के कामों पर है। हजरत नवास बिन समान रदी अल्लाह तआला ने फरमाते हैं, मैंने रसूल अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम से नेकी और गुनाह के बारे में जब पूछा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, नेकी तो हुस्ने अखलाक है और गुनाह वो है जो तेरे दिल में खटके और लोगों का इससे वाकिफ होना तुझे नापसंद हो। प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, नेकी उसने अखलाक है, गुनाह जो दिल में खटकता है, इंसान का कदम उठता है, तवज्जो किसी गुनाह की तरफ जाती है, निगाह भटकने लगती है तो जमीर उसको मलामत करने लगता है, गोया दिल में वो खटकने लगती है कि तू क्या करने जा रहा है, ये अल्लाह की नाफरमानी का काम है, तू किस रास्ते पर चलने लगा है। लेकिन फिर जब शैतान और उसके हीले बहाने इस पर खालिब आ जाते हैं तो ये बंदा गुनाह कर बैठता है, लेकिन दिल में खटक रही होती, और वो अफाल के जो इंसान छुपा छुपा कर रखता है कि किसी पर वाजे ना हो जाए, किसी को पता ना चल जाए, तो कहा ये गुनाह है, इंसान को इससे बचना है, क्योंकि अल्लाह तबारक व ताला की रहमत से फिर बंदा इन गुनाहों की वजह से दूर हो जाता है। और जो रब की रहमत से दूर हो जाए, न दुनिया में उसका ठिकाना है और न आखरत में उसका ठिकाना है। ये आया मुबारका इंतहाई जामे आया मुबारका है, नेकी और तकवा में इनकी तमाम अनवा व अकसाम दाखिल है, और इस्म और उद्वान में हर वो चीज शामिल है जो गुनाह اور زیادتی اور سرکشی کے زمرے میں آتی ہے۔ سبحان اللہ، قرآن مجید فرقان حمید کی تعلیمات کتنی عمدہ اور اعلیٰ ہے کہ بھلائی کے کاموں میں مدد کرنے کا حکم دیا جا رہا ہے اور برائی کے کاموں میں باہمی مدد نہ کرنے کا حکم دیا جا رہا ہے۔ اس کا ہر حکم دل کی گہرائیوں میں اترنے والا ہے، اس کی ہر آیت گمراہیوں اور گمراہ گروں کے لیے روشنی کا ایک مینار ہے۔ اس کی تعلیمات سے صحیح فائدہ اسی وقت حاصل کیا جا سکتا ہے جب ان پر عمل بھی کیا جائے، قرآن سے اپنا رشتہ مضبوط کر لیا جائے۔ لیکن افسوس، فی زمانہ مسلمانوں کی ایک تعداد ہے جو عملی طور پر قرآنی تعلیمات سے بہت دور ہو چکی ہے۔ اللہ تعالیٰ سبھی مسلمانوں کو قرآن کے احکامات کے مطابق اپنی زندگی بسر کرنے کی توفیق عطا فرمائے۔ ناظرین، سورہ مائدہ کے دوسرے رکوع کی ابتدا میں جس مضمون پر گفتگو کی گئی وہ وضو، غسل اور تیمم کے احکامات بیان کیے گئے ہیں، اور اس کے بعد انصاف کے ساتھ گواہی دینے اور نا انصافی کرنے سے بچنے کا حکم دیا گیا، مسلمانوں کو اپنی اصلاح کرنے کا حکم دیا گیا، اور اس اصلاح کا طریقہ بھی بیان کر دیا گیا کہ اللہ کے حکم کے مطابق زندگی کو بسر کرو اور تقوی اور پرہیزگاری کو اختیار کرو، رب کے ہو جاؤ اور رب کے حکم کے مطابق عمل کرتے چلے جاؤ، اور انصاف کے ساتھ فیصلہ کیا جائے، مسلمانوں کے درمیان باہمی مساوات کو قائم کر دیا جائے۔ اللہ تبارک و تعالی ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط ولا یجرمنکم شنآن قوم علی الا تعدلوا اعدلوا هو اقرب للتقوى واتقوا اللہ ان اللہ خبیر بما تعملون۔ اے ایمان والو، اللہ کے حکم پر خوب قائم ہو جاؤ، انصاف کے ساتھ گواہی دیتے، اور تم کو کسی قوم کی عداوت اس پر نہ ابھارے کہ انصاف نہ کرو، انصاف کرو، وہ پرہیزگاری سے زیادہ قریب ہے، اور اللہ سے ڈرو، بے شک اللہ کو تمہارے کاموں کی خبر ہے۔ آئے مبارکہ میں عدل و انصاف کا حکم دیا گیا اور واضح فرما دیا گیا، کسی قسم کی قربت یا عداوت کا کوئی اثر عدل سے نہ ہٹا سکے، یعنی عدل و انصاف قائم رکھنا، کہیں ایسا نہ ہو تمہارے اپنے کسی رشتہ دار، دوست، احباب کا فیصلہ آ جائے تو اس کی قربت تم پر غالب آ جائے، اس کی محبت تم پر غالب آ جائے اور تم نا انصافی کر بیٹھو، اور کہیں ایسا نہ ہو جائے کہ کوئی تمہارا دشمن ہو اور اس کا فیصلہ تمہارے اوپر پاس آ جائے اور تمہاری عداوت تم پر غالب آ جائے، اور اس عداوت کی وجہ سے، اس دشمنی کی وجہ سے کہیں اس کے ساتھ نا انصافی نہ ہو جائے۔ کہاں عدل و انصاف کا دامن تھام لو اور اس کے مطابق عمل کرتے چلے جاؤ۔ آئیے عدل و انصاف کا ایک نمونہ آپ کے سامنے پیش کرتے ہیں جس سے تعلیمات اسلام کا نقشہ بالکل واضح ہو جائے گا۔ ملک غسان کا بادشاہ جبلہ بن ایہم اپنے چند ساتھیوں کے ساتھ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی بارگاہ میں آیا اور ایمان لے آیا۔ کچھ دنوں بعد امیر المؤمنین حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ حج کے ارادے سے نکلے تو جبلہ بھی آپ کے قافلے کے ہمراہ ساتھ چل دیا۔ مکہ مکرمہ پہنچنے کے بعد ایک دن دوران طواف کسی دیہاتی مسلمان کا پاؤں اس کی چادر پر پڑ گیا تو چادر اس کے کندھے سے اتر گئی۔ جبلہ بن ایہم نے اس سے پوچھا، تو نے میری چادر کے اوپر قدم کیوں رکھا؟ اس نے کہا، میں نے جان بوجھ کر ایسا نہیں کیا، غلطی سے پڑ گیا۔ اس پر یہ سن کر جبلہ بن ایہم نے ایک زوردار تھپڑ اس کے چہرے پر رسید کر دیا۔ تھپڑ کی وجہ سے اس کے دو دانت ٹوٹ گئے اور ناک بھی زخمی ہو گئی۔ یہ دیہاتی مسلمان حضرت عمر فاروق رضی اللہ تعالی عنہ کی بارگاہ میں شکایت لے کر حاضر ہوئے اور جبلہ بن ایہم کے سلوک کی شکایت کی۔ حضرت عمر فاروق رضی اللہ تعالی عنہ نے جبلہ بن ایہم کو طلب کیا اور پوچھا، کیا تو نے اس देहाती को थप्पड़ मारा है? जबिल्ला ने कहा, मैंने थप्पड़ जरूर मारा है, अगर इस हरम के तकद्दुस का ख्याल न होता तो मैं जरूर इसे कत्ल कर देता। और थप्पड़ जो मारा है इसकी गलती की वजह से मारा है। हजरत उमर फारूक रजी अल्लाह तआला ने फरमाया, ऐ जबिल्ला, तूने अपने जुर्म का इकरार खुद कर लिया है, अब या तो तू इस देहाती से माफी मांग ले और या फिर किसास के लिए तैयार हो जा। जबिल्ला ने हैरान होकर कहा, क्या आप इस गरीब देहाती की वजह से मुझसे किसास लेंगे, हालांकि मैं तो एक बादशाह हूं। हजरत उमर फारूक रजी अल्लाह तआला ने फरमाया, इस्लाम कबूल करने के बाद तेरे हकूक और इस गरीब मुसलमान के हकूक बराबर हैं। जबिल्ला ने अर्ज की, मुझे एक दिन की मोहलत दीजिए, फिर मुझसे किसास ले लीजिएगा। हजरत उमर फारूक रजी अल्लाह तआला ने उस देहाती से इजाजत तलब की, क्या तुम इसे मोहलत देते हो? देहाती ने अर्ज की, जी हाँ। आप रजी अल्लाह तआला ने उसे मोहलत दे दी। मोहलत मिलने के बाद रातों रात जबिल्ला बिन अयहम गस्सानी मुल्क शाम की तरफ भाग गया और उसने ईसाई मजहब इख्तियार कर लिया। नाज़रीन, देखा आपने कि हजरत उमर फारूक रजी अल्लाह तआला ने इस्लाम में कैसी मिसाल कायम कर दी। गरीब अमीर, मामला हकूक का आएगा, बराबर है। अमीर की इज्जत इस्लाम की वजह से और गरीब की इज्जत इस्लाम की वजह से। इस्लाम ने जैसे इज्जत एक अमीर को दी है, वैसे ही एक गरीब के भी हकूक अल्लाह तबारक व ताला ने बयान फरमाए। इस्लामी हकूक के इतबार से दोनों बराबर हैं। तो जब मामला किसी अदालत में आ जाता है तो काजी पर लाजिम है कि वो अपने दिल को थाम के रखे। इसके दिल के ऊपर मोहब्बत की वजह से कोई असर नहीं होना चाहिए कि मैं इस मोहब्बत की वजह से कि मेरा दुनियावी इसके साथ रिश्ता है, ये मेरा कराबतदार है, इस वजह से उसके हक में फैसला कर दूं। ऐसा हरगिज नहीं हो सकता, ये हक के खिलाफ फैसला है। और ऐसा काजी के जो हक के खिलाफ फैसला कर देता है, जानबूझकर अपने फैसले में गलती करता है, खा मोहब्बत की वजह से, कराबत की वजह से या अदावत की वजह से, कि उसके दुश्मन का फैसला आ गया है। कल बरोज़े कयामत अहदीस इस बात पर गवाह है कि ऐसे बंदे को अल्लाह तबारक व ताला जहन्नम में दाखिल फरमाएगा। एक रिवायत में आता है कि तीन काजियों का मामला अल्लाह की अदालत में पेश किया जाएगा। एक से पूछा जाएगा कि फुला हुक्म पर अमल किया और सजा ज्यादा क्यों दी, यानी उस हद से तजावुज क्यों किया, तो वो कहेगा इसलिए कि इसने दीन इस्लाम की खिलाफ वर्जी की थी, तो इसको सजा देते हुए गुस्सा ज्यादा आ गया और फिर इसको सजा ज्यादा मिल गई। अल्लाह तबारक व ताला फरमाएगा, क्या तुझे हमसे ज्यादा गजब आता है? और फिर दूसरे काजी को लाया जाएगा, उससे पूछा जाएगा फुलां को सजा देने में कमी क्यों की, जो हद थी उसको पूरा करते। वो कहेगा मुझे रहम आ गया, तो अल्लाह तबारक व ताला फरमाएगा कि क्या तुझे हमसे ज्यादा रहम आता है? और तीसरे एक और काजी को लाया जाएगा, रिवायतें इस बात पर गवाह हैं, उससे पूछा जाएगा कि तूने इंसाफ करते हुए इंसाफ के तकाजों को पूरा किया है, जो हद बनती थी उससे तजावुज नहीं किया और ना ही इसमें कमी की है, और इसकी वजह क्या है? तो कहा, ए अल्लाह, तेरा हुक्म, जो तेरा हुक्म था उसके मुताबिक अमल किया है। रिवायतों में आता है पहले उन दोनों काजियों को, जिनमें से एक ने हद से तजावुज किया था और दूसरे ने हद में कमी अपनी मर्जी से की थी, उसके दिल में रहम आ गया था, इन दोनों काजियों को अल्लाह तबारक वताला की तरफ से हुक्म होगा कि इन्हें जहन्नुम में दाखिल कर दिया जाए। और वो काजी के जो इंसाफ के मुताबिक अमल करने वाला था, जो अल्लाह के हुक्म के मुताबिक चलने वाला था, जिसने अपनी जिंदगी के शबो रोज अपने रब के लिए वक्फ कर दिए थे, जो कुरान ने हुक्म दिया उसके मुताबिक अमल करता रहा, उसे जन्नत में दाखिल किए जाने का हुक्म दिया जाएगा। इसलिए प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, हम सबको नेक आमाल करने, नेक आमाल पर अल्लाह ने مغفرت کا اجر عظیم کا وعدہ کیا. وعد اللہ الذین آمنوا وعملوا الصالحات لهم مغفرة واجر عظیم. ایمان والے نیکوکاروں سے اللہ کا وعدہ ہے کہ ان کے لیے بخشش اور بڑا ثواب ہے. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم.